यो रेडियो नेपाल हो। अब निर्मला ठकुराटीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। हर्ष उल्लास र उमंगको पर्व फागु अर्थात होली आज पहाड़ी र हिमाली क्षेत्रमा मनाइँदै मध्य पूर्वका विभिन्न मुलुकमा तनाव बढ़ेपछि अलपत्र परेका नेपालीको सुरक्षा र उद्धारका लागि सहजीकरण गर्ने सरकारको निर्णय। प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचार प्रसारको आज अन्तिम दिन राति 12 बजेदेखि मौन अवधि शुरू हुँदै हिजोदेखि मतदाता शिक्षा कार्यक्रम सम्पन्न। इरानको विद्यालयमा क्षेप्यास्त्र प्रहारबाट 153 जनाको ज्यान गयो र टी20 विश्वकपमा दक्षिण अफ्रिका अपराजित रहँदै सेमी फाइनलमा।
प्रतिनिधि सभा सदस्य निर्वाचन 2082।
प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र निष्पक्ष विश्वसनीय र भयरहित बनाउन सबै पक्षबाट सहयोग पुर्याऊ।
मतदान मिति 2082 फागुन 21 गते बिहिबार।
मतदान समय बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
सफल चुनाव सम्पन्न गर्न अघि सरौँ।
आचार संहितालाई पालना गर्नु पर्छ, उल्लङ्घन जसले गर्छ सजायमा पर्छ।
प्रक्रिया र विधि जानकारी राखौ बुझौ, मतदान अनमोल हुन्छ सही उम्मेदवार रोजौ। एक पटक मात्र छाप हानौ, लतपतेला मसी पटाउने विधि नै जानौ।
निर्वाचन आयोग नेपाल।
अब समाचार विस्तारमा। हर्ष उल्लास र उमंगको पर्व फागु अर्थात होली आज पहाड़ी र हिमाली क्षेत्रमा परम्परागत रूपमा रंग र अबीर खेली मनाइँदैछ। मित्रता, आत्मीयता, सामिप्य र सद्भाव दर्शाउने यो उत्सव आज भन्दा 7 दिन अगाडि फागुन शुक्ल अष्टमीका दिन काठमाण्डुको बसन्तपुर स्थित गद्दी बैठक अगाडि पशुपतिनाथको श्लेष मान्तक वनबाट ल्याइएको मयल रूखको हाँगालाई रंगी चंगी झल्लरद्वारा 3 तहमा छाता जस्तो बनाई सिंगारेर गाडिएको चीरमा पूजाआजा गरेपछि शुरू हुन्छ। दैत्यराज हिरण्य कश्यपुले विष्णु भक्तिबाट विचलित पार्न नसकेपछि आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी बहिनी होलिकालाई दन्किरहेको आगोमा छोरा प्रह्लाद सहित पस्न लगाउँदा होलिका भस्म भएकी र भक्त प्रह्लाद भने आगोबाट सकुशल निस्केको प्रसंग पुराणमा उल्लेखित छ। यसकै सम्झना स्वरूप शक्तिको दुरूपयोग गर्ने पाप प्रवृत्तिको प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होलिका दहन भनी चीर दाह गरेर आपसमा रंग अबीर दली खुशियाली मनाई होली खेल्ने परम्पराको थालनी भएको मानिन्छ। होलीको अवसरमा आगो बालेर गरिने चीरदाहबाट आसुरी प्रवृत्तिकी होलिकाका साथसाथै आफ्ना पाप वैरभाव र शत्रुतालाई पनि जलाएर मारिएको विश्वास गरिन्छ। यसरी चीरदाह गरिएको खरानी घसिदिनाले बाल बालिकाहरूमाथि दुष्टात्माहरूको कुदृष्टि नपर्ने विश्वास लिई बालकलाई खरानी घसिदिने प्रचलन छ। फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले आज हिमाली र पहाड़ी क्षेत्रमा सार्वजनिक विदा दिएको छ। तराई क्षेत्रमा भने होली भोलि मनाइँदैछ। तराईका जिल्लामा भोलिका लागि सरकारले सार्वजनिक बिदा दिएको छ। प्रतिनिधि सभा निर्वाचनको समय भएकाले सरकारले आवश्यक सुरक्षा व्यवस्थापनका लागि मंच बनाएर ठूलो सभा गरी कार्यक्रम गर्न रोक लगाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागु पूर्णिमा होलीले समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिलोस् भनी कामना गर्नुभएको छ। होली पर्वको सुखद अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाइहरूमा सुख शान्ति तथा समृद्धिका लागि मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। यसै गरी होलीका अवसरमा उपराष्ट्रपति राम सहाय प्रसाद यादवले फागु पूर्णिमा होली पर्व राष्ट्रिय एकता, सामाजिक सद्भाव र सांस्कृतिक विविधतालाई सम्मान गर्दै मुलुकलाई शान्ति र समृद्धितर्फ अघि बढ़न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ। मधेस प्रदेश सभाका सभामुख राम आशिष यादवलाई होली पर्वका अवसरमा मिथिला नाट्य कला परिषदले आयोजना गर्दै आएको महामूर्ख सम्मेलनमा यस वर्षको महामूर्खको उपाधि प्रदान गरिएको छ। हिजो जनकपुरधाम उपमहानगरपालिका तथा जनक मन्दिरको सह आयोजनामा गरिएको होली महोत्सव तथा महामूर्ख सम्मेलन अन्तर्गत जनकपुर धाममा दुई दिने महामूर्ख सम्मेलनमा सभामुख यादवलाई सो उपाधि प्रदान गरिएको हो। सभामुख यादवलाई मिथिला नाट्यकला परिषदका अध्यक्ष सुनिल मल्लिक, पूर्व अध्यक्ष प्रमेश झा, सुनिल मिश्र लगायतले दोसल्ला उढ़ाएर सम्मान पत्र प्रदान गर्नुभएको थियो। सरकारले मध्य पूर्वमा पछिल्लो समय विकसित घटनाक्रमपछि त्यहाँ रहेका 17,00,000 भन्दा बढ़ी नेपालीलाई सम्बन्धित मुलुकको सुरक्षा निर्देशन पालना गरी सुरक्षित रहन आग्रह गरेको छ। परराष्ट्र मन्त्रालय मार्फत सरकारले त्यस क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा उच्च प्राथमिकतामा रहेको जनाउँदै सुरक्षा सतर्कता अप्नाउन आग्रह गरेको हो। अमेरिका र इजरायलले इरानमाथि शनिबार संयुक्त सैन्य आक्रमण र इरानले त्यसको प्रत्याक्रमण गरेपछि मध्य पूर्वको स्थिति तनावपूर्ण बनेको छ। परराष्ट्र मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा सहसचिव कृष्ण प्रसाद ढकालले हालसम्म मध्य पूर्वमा नेपाली नागरिक सुरक्षित रहेको र नेपाल सरकारले घटनाक्रम नजिकबाट हेरिरहेको बताउनुभयो।
विकसित पछिल्लो घटनाक्रमलाई परराष्ट्र मन्त्रालयले नजिकबाट नियालिराखेको छ। मध्य पूर्वमा रहेका लाखौं नेपालीहरूको सुरक्षा नेपाल सरकारको उच्च प्राथमिकतामा छ। यसका लागि नेपाल सरकारले श्रीमान परराष्ट्र सचिवज्यूको संयोजकत्वमा एउटा ऱ्यापिड एक्सन टीम गठन गर्दैछ। यो एक्सन टीमले निरन्तर रूपमा त्यहाँको घटनाक्रमलाई नजिकबाट नियाल्नेछ, आवश्यकता अनुसार छिटो छरितो ढंगबाट निर्णय गर्नेछ, सम्बन्धित निकायहरूमा समन्वय गर्नेछ र आवश्यक परेको अवस्थामा त्यहाँ रहेका नेपालीहरूलाई सहयोगका लागि आवश्यक कदम चाल्नेछ।
पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल छेत्रीले नेपालीको सुरक्षाका लागि सरकारले आवश्यक काम र पहल गरिरहेको बताउनुभयो।
हामीले चारवटा कुरा भनेका छौं। एक, सबै नेपालीहरूलाई घरभित्र रहन सुरक्षित रहन भनेका छौं। दोस्रो, त्यहाँका सुरक्षा निकायहरू वेस्ट कन्ट्रीको जति पनि गाइडलाइन्सहरू छन्, सुरक्षा सम्बन्धी जति पनि प्रोटोकल्सहरू छन् त्यसको बारेमा जानकारी लिने र त्यसलाई पूर्ण रूपमा अवलम्बन गर्न भनेका छौँ। अनि तेस्रो, एक आपसमा घर परिवारदेखि एक आपसमा पनि सम्पर्कमा रहन, दूतावाससँग पनि सम्पर्कमा रहन भनेका छौँ हामीले। र चौथो, कुनै समस्या परेमा तत् निकाय अथवा नेपाली राजदूतावास अथवा यहाँ मन्त्रालयबाट पनि हामीले सम्पर्क नम्बरहरू उपलब्ध गराएका छौँ, त्यहाँ सम्पर्क गर्नुहुन भनेर हामीले भनेका छौँ। यो चारवटा कुरा हामीले अनुरोध गरेका छौँ।
मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुख रामकाजी खड्काले नेपाली नागरिकको सुरक्षाका लागि त्यस क्षेत्रका 8 दूतावास र 2 कन्सुलर सेवाबाट सूचना जारी गरी समन्वय भइरहेको बताउनुभयो। मध्य पूर्वको घटनाक्रमपछि हाल भिसा र टिकट लिई गन्तव्य मुलुक जाने तयारीमा रहेका, गन्तव्य मुलुक जानका लागि विमानस्थल पुगेका र युरोप तथा अमेरिका जानका लागि ट्रान्जिट विमानस्थलमा अलपत्र परेका नेपाली नागरिकले शास्ति भोग्नु परेको पनि जनाइएको छ। सरकारले मध्य पूर्वको द्वन्द्वरत मुलुकमा कार्यरत नेपाली नागरिकहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको जनाएको छ। मध्य पूर्व एसिया द्वन्द्व र इरानमाथिको आक्रमण लगायत नेपाली नागरिकहरूको सुरक्षा सम्बन्धमा छलफल गर्न हिजो प्रधानमन्त्री निवास बालवाटारमा बसेको मन्त्री परिषद बैठकले वैदेशिक रोजगारीमा कार्यरत नेपाली नागरिकहरूको सुरक्षाका लागि सम्बन्धित राजदूतावास मार्फत समन्वय गरी सुरक्षित रहने व्यवस्था गरिएको परराष्ट्र मन्त्री बालानन्द शर्माले बताउनुभयो।
ट्रान्जिटमा परेका नेपाली कामदारहरू र प्यासेन्जरहरूलाई भएको असुविधाबारे पनि छलफलहरू भए र उहाँहरूको सुविधाको लागि चाहिँ नि हरेक देशका राजदूतावासहरूका राजदूतहरूलाई चाहिँ नि समन्वय गरेर उहाँहरूलाई सम्पर्कमा आएर गन्तव्यमा पुर्याउने अथवा जान नसक्नेहरूलाई चाहिँ नि होटेलमा छन् भनेदेखि सम्बन्धित व्यवसाय दिने कम्पनी अथवा एयरलाइन्सहरूले चाहिँ रेखदेख गर्ने गरी समन्वय भइसकेको छ र त्यहाँ बसेका अधिकांश नेपालीहरूको स्वास्थ्य सुरक्षाको निमित्त उचित प्रबन्ध मिलाइसकेको र हरेक राजदूतावासलाई यस सम्बन्धमा सम्प्रेषण गरिसकेको मात्रै जानकारी गराउँदछु।
परराष्ट्र मन्त्री शर्माले विभिन्न मुलुकको यात्रामा रहेका नागरिकलाई समेत सोही स्थानमै सुरक्षित रूपमा रहने वातावरण मिलाइएको बताउनुभयो। इरानले यूएईलाई लक्षित गरी गरेको पछिल्लो हवाई आक्रमणमा परि एक नेपाली नागरिकको मृत्यु भएको छ। एक नेपालीको मृत्यु भएको जानकारी आए पनि यस विषयमा विस्तृत जानकारी लिने काम भइरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले जानकारी दिनुभयो। अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि आक्रमण शुरू गरेपछि मध्य पूर्व क्षेत्र तनावग्रस्त बनेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुरक्षा तयारीको सबै काम पूरा भएको बताउनु भएको छ। यही फागुन 21 गते हुने निर्वाचनको सुरक्षा व्यवस्था बारे जानकारी लिन हिजो नेपालगंज पुग्नुभएका गृहमन्त्री अर्यालले भयरहित वातावरणमा मतदान गर्न पाउने जनताको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। हिजो बाँकेको नेपालगंजमा आयोजित पत्रकार सम्मेलनमा वहाँले स्वच्छ शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारले कुनै कसर बाँकी नराख्ने स्पष्ट गर्दै ढुक्क भएर मतदान गर्न देशवासीसँग अनुरोध गर्नुभयो। वहाँले अत्याधिक जनताको सहभागितासहित उल्लासमय वातावरण बीच शान्तिपूर्ण ढंगबाट निर्वाचन सफल हुने विश्वास व्यक्त गर्नुभयो। हिजै बाजुरा पुग्नुभएका गृहमन्त्री अर्यालले सर्वपक्षीय बैठकमा निर्वाचन लोकतन्त्रको आधार स्तम्भ भएकाले सबै पक्ष जिम्मेवार र संयमित भएर अघि बढ़नुपर्नेमा जोड़ दिनुभयो। प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत फागुन 21 गते हुने मतदानका लागि उम्मेद्वारले आज अन्तिम दिन उम्मेद्वार र दलको प्रवर्धन हुने गरी प्रचार प्रसार गर्न पाउनेछन्। प्रतिनिधि सभा निर्वाचन 2082 प्रयोजनका लागि आज राति 12 बजेदेखि मौन अवधि शुरू हुँदैछ। यस अवधिमा निर्वाचन प्रचार प्रसार तथा यससँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार मौन अवधि मतदान हुने दिनको अघिल्लो 48 घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने हुन्छ। आयोगले यस अवधिमा पालना गर्नुपर्ने विशेष आचरण तोकेको छ, जस अनुसार निर्वाचन प्रचार प्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइदैन। त्यस्तै मतदान हुने दिनको 48 घण्टा अघि मतदान स्थलको 300 मीटर वरिपरि राखिएका राजनैतिक दल वा उम्मेद्वारका प्रचार प्रसारका सामग्री हटाउनु पर्नेछ भने कुनै पनि विधि प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचार गर्न हुँदैन। आयोगले मौन अवधिमा संचार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरण पनि तोकेको छ। मतदान हुने दिनको अघिल्लो 48 घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म राजनैतिक दल वा उम्मेद्वारको पक्ष वा विपक्षमा विज्ञापनका अतिरिक्त टक शो, टिप्पणी, विश्लेषण, प्रश्नोत्तर जस्ता कार्यक्रम गर्न नहुने आयोगले जनाएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मौन अवधिमा तोकिएको आचरण विपरीत कुनै उम्मेद्वार तथा राजनैतिक दलले गतिविधि गरेमा उक्त उम्मेद्वारको मनोनयन नै रद्द गरिनेछ। यस अवधिमा सामाजिक सञ्जालमा विगतमा कुनै पोस्ट राखिएको रहेछ भने हटाउनुपर्छ भने त्यस्तो समयमा मतदातालाई असर पर्ने कुनै काम गर्नु हुँदैन। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीका अनुसार मौन अवधिमा यस पटक विशेष निगरानी गरिनेछ। निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने र बदर मत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशभर सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ। आयोगले देशभरका 6743 ओडामा एकैपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो। हुम्ला जिल्लामा निर्वाचनका लागि आवश्यक कर्मचारी तथा निर्वाचन सामग्रीहरू हेलिकप्टरबाट सम्बन्धित स्थानमा लैजाने कार्य भइरहेको छ। हिमपातका कारण सड़क अवरूद्ध हुँदा निर्वाचनका लागि आवश्यक सामग्री तथा जनशक्ति हेलिकप्टरबाट लैजानु परेको हो। हुम्लाबाट संवाददाता काली बहादुर थापाको रिपोर्ट।
हुम्लाको नामका गाउँपालिकाका चारवटा मतदान केन्द्रमा मतदान कार्यका लागि खटिएका कर्मचारी र मतपत्र लगायतका सामग्री ढुवानीका लागि अन्य विकल्प नभएपछि हेलिकप्टरबाट पठाउन लागि हो। मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बराल
कम्पेरी अवस्थामा हुनुहुन्छ। नेपाली सेनाको हेलिकप्टर आएपछि जनशक्ति व्यवस्थापन निर्देशिका बमोजिम जनशक्तिहरू खटिनु मतदान अधिकृत लगायतको टिमलाई हेलिकप्टरबाट मतदान स्थलसम्म पुर्याउने भन्ने त्यही अनुसार तयारी भएको छ।
जिल्लाका चारवटै मतदान केन्द्रमा हिमपातले यातायात सेवा अवरूद्ध भएका कारण 20 जना मतदान कर्मचारीहरू नेपाली सेना निर्वाचन प्रहरी नेपाल प्रहरी लगायतका सुरक्षा कर्मीहरू 80 जना जनशक्ति हेलिकप्टरमा पठाउन लागि हो। मतपत्र लगायतका निर्वाचन सामग्रीहरू हेलिकप्टरबाट ओसार्ने योजना बनाएको बताउँदै सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कुमार चन्द
नाम्सा गाउँपालिकाको लिमी जाङ तिलामा चाहिँ हामीले हेलिबाट ढुवानी गरेर त्यहाँ सुरक्षा कर्मी कर्मचारी र निर्वाचन बन्दोबस्ती सामानहरू लिएर पठाउँदैछौँ। त्योभन्दा अगाडि त्यहाँ खटिने कर्मचारीहरू लगायत सुरक्षा कर्मी
लिमी जाने दुईवटा नाकाहरू नारा र न्यालु लेकको सड़कमा हिउँ जमेका कारण बन्द भएको छ। चाला जाने बाटोमा पनि हिउँ जमेर घोडेटो बाटो अवरुद्ध भएको नामखा गाउँपालिकाका अध्यक्ष प्रेम लामाको भनाइ छ।
अब यो त नाराबाट पनि हामीले बाटो खोलिसक्यौँ र न्यालु तर्फ पऱ्यो। न्यालु पासमा आज मेसिन पुग्दैछ, काम गर्दैछ। न्यालु पासमा कतिसम्म जान्छ काम गरेर आएको अब चालाको बाटो छैन, हिँड्ने बाटो त खोलिरहेको।
लिमीको सुनखानी प्रावि मतदान केन्द्र हल्जीमा 293, भिरकुटी प्रावि मतदान केन्द्र जाङमा 247, हिमशिखर प्रावि तिलमा 132 र हिमालय प्रावि चालामा 159 मतदाता रहेका छन्। हाल यी मध्ये अधिकांश मतदाता जिल्ला बाहिर र चीनको ताग्लाकोटमा रहेकाले उनीहरूलाई लिमी लैजानका लागि सड़क खुलाउने प्रयास चलिरहेको छ। कालीबहादुर थापा, रेडियो नेपाल, हुम्ला।
प्रतिनिधि सभा सदस्य निर्वाचनको दिन नजिकिएसँगै मत माग्न घर घरमा पुगेका उम्मेद्वारहरूलाई चुनावी प्रतिबद्धता अनुसार काम गर्न कैलालीका मतदाताहरूले सुझाव दिएका छन्। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
उम्मेद्वारहरू आफ्नो निर्वाचन क्षेत्रमा रहेका मतदाताहरूको घर दैलोमा पुगेर मत मागिरहेका छन् र मतदाताहरूलाई आफ्ना एजेण्डाका विषयमा जानकारी गराइरहेका छन्। घर दैलोमा पुगेर मत मागिरहेका उम्मेद्वारहरूलाई मतदाताहरूले पनि आफ्ना समस्याहरू राख्दै विभिन्न किसिमका सुझाव दिने गरेका छन्। कैलालीको जानकी गाउँपालिका वडा नम्बर 3 भगतपुरका कुशल जयसी।
बेरोजगारको संख्या धेरै बढ़िरहेको छ, त्यसको लागि रोजगारीको अवसरहरू खुलाउनु होला, केही अपर्च्युनिटीहरू खुलाएर चाहिँ जेएनजी पुस्ताहरूलाई आफ्नै देशमा के गरेर अगाडि बढ़ाउन भनेर तपाईँहरूले त्यो कुरामा ध्यान दिइदिनु होला। कृषि पर्यटन क्षेत्र उद्योगहरूमा ध्यान जाओस्।
टिकापुरकी लक्ष्मी नेउपाने पनि घर दैलोमा मत माग्न आएका उम्मेद्वारहरूलाई जसले जितेर गए पनि यहाँको विकास गर्नुपर्छ भन्नुहुन्छ।
तपाईँहरूले जित्नु भयो भने आफ्नो लागि नगर्नु होला, जनताको लागि गरिदिनु होला। हाम्रो बाढी पीड़ित सुकुम्बासी हाम्रो जमिनको लागि पनि केही पहलहरू गरिदिनु पर्यो भन्ने चाहन्छु।
जानकी गाउँपालिका वडा नम्बर 6 जगतपुरकी सुदिन्दा चौधरी पनि उम्मेद्वारहरूलाई यहाँको विकासलाई पहिलो प्राथमिकता दिन सुझाव दिनुहुन्छ।
चुनावी माहौलकै बेला भोट मांगना क्रममा जुन प्रतिबद्धता टुह नेता हुक्र धरल रह प्रतिबद्धता जाहेर गर रह उह प्रकारके टुहन ठाउँके विकास गर पर्नाबा।
विद्यार्थीहरू पनि देशमा अवसर नपाएर विदेश पलायन भइरहेका छन्। जितेर गएका नेताहरूले विद्यार्थीहरूलाई रोजगारीको सिर्जना गर्नुका साथै अन्य विकासलाई पनि दिगोपना दिनुपर्ने बताउनुहुन्छ विद्यार्थी लोकेश साउद।
नेताले चाहिँ विद्यार्थीहरूका गुनासाहरूप्रति पनि ध्यान दिनु पर्यो, रोजगारी सिर्जना गरिदिनु पर्यो।
अहिले देशमा भ्रष्टाचार धेरै भयो भनी चौतर्फी रूपमा आलोचना भइरहेको छ। अब जितेर जाने नेताहरूले भ्रष्टाचार नगरी बजेटलाई व्यवसायतिर लगाउनु पर्यो भन्नुहुन्छ अर्का मतदाता।
बजेटलाई कसरी रोजगारी सिर्जना गर्ने भन्नेतिर लैजाँदा चाहिँ धेरै राम्रो होला।
मतदाताहरूका यस्ता सुझावलाई आत्मसात गर्दै उनीहरूले गरेका अपेक्षाहरू जितेर गएपछि पूरा गर्नु एउटा राजनीतिज्ञको धर्म पनि हो। यस विषयमा उम्मेद्वारहरू सचेत हुन जरूरी छ। ईश्वर साउद, रेडियो नेपाल, टीकापुर, कैलाली।
नेपाली सेनाले एकीकृत सुरक्षा योजना अनुसार मतदान सम्पन्न भएपछि मतपेटिकालाई मतगणना स्थलसम्म पुर्याउने स्पष्ट गरेको छ। विगतका निर्वाचनहरूमा जस्तै यसपटक पनि निर्वाचनको क्रममा मतदान सम्पन्न भएपछि स्थापित प्रोटोकल अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, निर्वाचन अधिकृत दलका प्रतिनिधि एवं नेपाली सेना सहितको एकीकृत टोलीले मतदान स्थलबाट मतपेटिका ढुवानी गर्ने कार्य हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले हिजो जारी गरेको विज्ञप्तिमा जनाइएको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले निर्वाचनलाई राष्ट्रिय संकल्पका रूपमा लिई त्यसलाई भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन सबै प्रहरी कर्मचारी सामूहिक जिम्मेवारी बोधका साथ कार्यक्षेत्रमा जुट्नुपर्नेमा जोड़ दिनुभएको छ। दक्षिणी इरानको मिनाब शहर स्थित एक बालिका विद्यालयमा भएको क्षेप्यास्त्र प्रहारमा कम्तीमा 153 जनाको मृत्यु भएको इरानी अधिकारीहरूले जनाएका छन्। घटनामा बाल बालिका सहित 747 जना घाइते भएका छन्। विद्यालय मिनाबमा रहेको थियो जुन इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स आईआरजीसीको आधार क्षेत्र नजिकै पर्छ। उक्त आधार क्षेत्र यसअघि पनि आक्रमणको निशानामा परेको थियो। इरानले आक्रमणका लागि अमेरिका र इजरायललाई दोष दिएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्डले घटनाबारे जानकारी लिइरहेको जनाएको छ भने इजरायली सेनाले उक्त क्षेत्रमा कुनै सैन्य कार्यवाही नभएको दावी गरेको छ। इरानका राष्ट्रपति मसउद पेजेस्कियनले घटनालाई क्रूर कार्य भन्दै निन्दा गर्नुभएको छ। इरानी रेड क्रिसेन्टले उद्धार टोली परिचालन गरेको जनाएको छ। बीबीसीले घटनापछिका केही दृश्य पुष्टि गरे पनि मृतकको संख्या स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन। सामाजिक सञ्जालमा घटनाप्रति आक्रोश व्यक्त भइरहेको छ। खाड़ी क्षेत्रमा तनाव बढ़दै जाँदा इरानले संयुक्त अरब इमिरेट्स, यूएई र बहराइनतर्फ व्यापक मिसाइल तथा ड्रोन आक्रमण गरेको छ। यूएईको रक्षा मन्त्रालयका अनुसार हिजोसम्म 165 ब्यालिस्टिक मिसाइल, 2 क्रूज मिसाइल र 541 ड्रोन आक्रमणलाई नियन्त्रणमा लिइएको छ। बहराइनमा पनि ठूलो विस्फोट र साइरन बजेको आवाज सुनिएको स्थानीय स्रोतले बताएका छन्। प्रारम्भमा सैन्य लक्ष्यमा केन्द्रित आक्रमण, पछिल्ला दिनमा विमानस्थल तथा अन्य नागरिक संरचनातर्फ विस्तार भएको जनाइएको छ। विशेष गरी बहराइन स्थित अमेरिकी नौसेनाको 5 फ्लिट मुख्यालय आसपास र खाड़ी क्षेत्रका विमानस्थलहरू जोखिममा परेका छन्। लग्जरी होटल, व्यापारिक केन्द्र र आवासीय भवनहरू जस्ता पूर्वाधारमाथि पनि छिटफुट प्रहार भएको बताइएको छ। खाड़ी क्षेत्रका देशहरूले हवाई सुरक्षामा थप सतर्कता अपनाएका छन्।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष 2083-84 लागि नेपाल सरकारका विभिन्न मन्त्रालय तथा निकायहरूलाई बजेटको सिलिङ पठाएको छ। आगामी आर्थिक वर्षको बजेटका लागि विभिन्न मन्त्रालय तथा निकायहरूलाई गत वर्षको सिलिङको हारारीमा तर केही कम बजेटको सिलिङ पठाएको अर्थ मन्त्रालय बजेट महाशाखाका प्रमुख सहसचिव डाक्टर सुमन दाहालले जानकारी दिनुभयो। अर्थ मन्त्रालयले पठाएको यही सिलिङको दायराभित्र रहेर सबै मन्त्रालय तथा निकायहरूले आगामी आर्थिक वर्षका लागि कार्यक्रम र बजेट तर्जुमा गरी अर्थ मन्त्रालय समक्ष पठाउनेछन्। त्यसमा योजना आयोग तथा अर्थ मन्त्रालयमा विभिन्न तहमा छलफल गरी बजेटमा समावेश गर्ने गरी अन्तिम टुङ्गो लगाइनेछ। यसअघि अर्थ मन्त्रालयले शुक्रबार नेपाल सरकारका विभिन्न मन्त्रालय तथा निकायका लागि बजेटको सिलिङ पठाउने निर्णय गरेको थियो। सोही दिन अर्थ मन्त्रालयले बजेटका सम्बन्धमा कर र राजस्वका विषयमा सुझाव लिन अर्थ मन्त्रालयका राजस्व सचिवको अध्यक्षतामा राजस्व परामर्श समिति तथा उप समितिहरू गठन गरी सम्बद्ध सबैलाई बजेटमा सुझाव दिन आग्रह गरेको थियो। नेपाल आयल निगमले फाग फागुन 21 गते तय भएको प्रतिनिधि सभाको निर्वाचनका क्रममा पेट्रोलियम पदार्थ आपूर्ति र वितरण प्रभावकारी बनाउन सार्वजनिक विधाका दिनमा पनि आफ्ना विभिन्न प्रादेशिक कार्यालय तथा डिपोहरू खुला रहने जनाएको छ। सरकारले निर्वाचनका लागि फागुन 20-22 गतेसम्म देशभर सार्वजनिक विदा दिने निर्णय गरेको सन्दर्भमा इन्धनको सहज उपलब्धता सुनिश्चित गर्न विशेष व्यवस्था गरेको निगमले जनाएको छ। विशेष व्यवस्था अन्तर्गत निगमले फागुन 18, 20, 22, 23 र 24 गते सार्वजनिक विदाको दिन प्रादेशिक कार्यालयहरू खुला राखेर इन्धन भर्ने व्यवस्था गरेको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो। निगमका अनुसार कोशी प्रादेशिक कार्यालय विराटनगर फागुन 22 र 24 गते, मधेस प्रादेशिक कार्यालय अम्लेखगंज फागुन 19, 20 र 23 गते सञ्चालन हुनेछन्। त्यसै गरी बागमती प्रादेशिक कार्यालय थानकोटले विदाको दिन 18 फागुन 20 र 23 गते खुला रहनेछ। गण्डकी प्रदेश कार्यालय पोखरा फागुन 20, 23 र 24 गते खुला रहने निगमले जनाएको छ। कर्णाली प्रादेशिक कार्यालय सुर्खेत फागुन 18 र 20 गते तथा सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढ़ी फागुन 19, 20 र 22 गते खुला रहने व्यवस्था मिलाएको निगमले जनाएको छ। नेपाली शेयर बजारको परिसूचक नेप्से आइतबार दोहोरो अङ्कले बढ़ेको छ। आइतबारको कारोबारमा अधिकांश कम्पनीहरूको शेयर मूल्य वृद्धि भएको छ। आइतबार कारोबार शुरू हुँदा 2654.93 अङ्क रहेको नेप्से परिसूचक 19.27 अङ्कले बढ़ेर 2674.20 को बिन्दुमा पुगेको छ। यस दिन नेप्सेमा 341 कम्पनीहरूका 1,31,93,000 किता शेयरहरू 5,64,00,00,000 रूपियाँमा किनबेच भएका छन्। नेपाली बजारमा आइतबार सुन चाँदीको मूल्य बढ़ेको छ। गत शुक्रबारको तुलनामा आइतबार सुन तोलामा 5,600 रूपियाँ र चाँदी प्रति तोला 245 रूपियाँले वृद्धि भएको छ। सुनको मूल्य वृद्धिसँगै आइतबार सुन प्रति तोला 3,20,500 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। भोजपुरको टेम्के मयुङ गाउँपालिका मझेउलेका किसान यति बेला व्यावसायिक लसुन खेतीतर्फ आकर्षित भएका छन्। विगतमा घरयासी प्रयोजनका लागि मात्र लसुन खेतीमा सीमित भएका किसानहरूलाई अहिले लसुन खेती आमदानीको प्रमुख स्रोतको रूपमा विकास हुँदै गएको छ। जिल्लामा ग्रामीण सड़क सञ्जाल विस्तार भएसँगै उत्पादन गरिएको लसुन सहज रूपमा बजारसम्म पुग्न थालेपछि किसानले व्यावसायिक रूपमा लसुन खेतीलाई प्राथमिकता दिएका हुन्। मझेउलेकी किसान विजय लुइटेलले व्यापारी गाउँमै पुगेर लसुन संकलन गर्न थालेपछि बजारको चिन्ता हटेको बताउनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन प्रसाद आचार्य। अब खेल समाचार। दक्षिण अफ्रिका टी20 विश्वकपमा आफ्नो अपराजित यात्रा जारी राख्दै सेमी फाइनलमा पुगेको छ। सुपर 8 अन्तर्गत हिजो भएको खेलमा दक्षिण अफ्रिकाले जिम्बावेलाई 5 विकेटले हरायो। दिल्लीस्थित अरूण जेटली रंगशालामा जीतका लागि 154 रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले 17.5 ओभरमा 5 विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो। जीतसँगै दक्षिण अफ्रिका 3 खेलबाट 6 अंक जोड्दै समूह 1 को शीर्ष स्थानमा रह्यो। यस समूहबाट साबिक विजेता भारत पनि सेमी फाइनलमा पुगेको छ। भारतले वेस्ट इण्डिजलाई 5 विकेटले पराजित गर्दै सेमी फाइनलको यात्रा तय गरेको हो। अब मौसम सम्बन्धी जानकारी। आज कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भागमा सामान्यतया बादल लाग्नेछ। बाँकी हिमाली भागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशको पहाड़ी र हिमाली भाग सहित बागमती र गण्डकी प्रदेशको हिमाली भागका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 23.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 9.4 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 23-25 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:28 भयो भने सूर्यास्त भरे साँझ 6:05 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। हर्ष उल्लास र उमंगको पर्व फागु अर्थात होली आज पहाड़ी र हिमाली क्षेत्रमा मनाइँदै मध्य पूर्वका विभिन्न मुलुकमा तनाव बढ़ेपछि अलपत्र परेका नेपालीको सुरक्षा र उद्धारका लागि सहजीकरण गर्ने सरकारको निर्णय। प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचार प्रसारको आज अन्तिम दिन। राति 12 बजेदेखि मौन अवधि शुरू हुँदै हिजोदेखि मतदाता शिक्षा कार्यक्रम सम्पन्न। इरानको विद्यालयमा क्षेप्यास्त्र प्रहारबाट 153 जनाको ज्यान गयो र टी20 विश्वकपमा समूह 1 दक्षिण अफ्रिका र भारत सेमी फाइनलमा। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।